العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله مدشان کے ناظرین پروگرام دیکھ رہے ہیں آپ دارالتا اہل سنت آج ہمارا ایک خاص جو ٹاپک ہے جس پر ہم کچھ ابتدائی گفتگو کریں گے وہ نمازوں سے متعلق ہے اور نمازوں سے متعلق سے میری مراد سفر کے اندر انسان دنیا کے اندر کئی سفر کرتا ہے کوئی مکہ مدینہ کے بھی سفر ہوتے ہیں کبھی اپنے بزنس کے اعتبار سے بیرون ملک سفر کرتا ہے اندرون ملک سفر کرتا ہے کب اسے قصر نماز پڑھنی ہے اور کب اسے مکمل پوری نماز فرائض وہ پڑھنے ہیں اس کے حوالے سے بہت سی تفصیل ہے ایک عورت جو ایک شادی ہونے کے بعد اپنے سسرال چلی جاتی ہے اب اسے جب اپنے میکے آنا ہو تو وہ کون سی نماز پڑھے اور اسی طرح وہ داماد جب اپنے سسرال جاتا ہے تو وہ کون سی نماز پڑھے آپ حیران ہو رہے ہوں گے مولانا صاحب کون سی باتیں کر رہے ہیں جی جی یہ بڑے احکامات ہیں اور ان میں فرق ہیں تو انشاءاللہ یہ کئی چیزیں ہم آج ٹاپک لے کر چلیں گے ابتدان درود پاک کی فضیلت پیارے نبی صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا اول الناس بی یوم القیامہ اکثرہم علی صلاتا قیامت کے دن میرے سب سے زیادہ نزدیک ترین وہ ہوگا جو مجھ پر کثرت سے درود پڑھنے والا ہوگا اللہ کریم عمل کی توفیق عطا فرمائے صلی علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وصحبہ وبارک وسلم صلاۃ و سلام علیک یا رسول اللہ اس پروگرام میں بطور خاص ہمارے ساتھ قبلہ مفتی کفیل صاحب ہوتے ہیں حضرت کیسے ہیں خیریت سے ہیں
الحمدللہ
مزاج گرامی
اللہ کا شکر
ماشاءاللہ انشاءاللہ مزید انہی سے سوالات کا آغاز کریں گے اور آگے بڑھتے ہیں پہلا سوال وہ میں یہی کروں گا کہ ہر آدمی جو گھر سے باہر جاتا ہے تو وہ کہتے ہیں سفر پہ جا رہا ہوں ظاہر ہے اپنے شہر سے باہر کہیں بھی گیا تو بیرون شہر ہوں میں تو آدمی کو قصر نماز شریعت مطہرہ وہ کب الاؤ کرتی ہے اور اس سے پہلے یہ قصر کن نمازوں میں ہے اور قصر کا مطلب کیا ہے
قصر کا مطلب یہ ہے کہ چار رکعت والے جو فرض ہیں انہیں دو رکعت پڑھنا یہ قصر تخفیف دی گئی مسافر شرعی کے لیے کہ وہ جن نمازوں میں چار فرض ہیں ان میں وہ چار کی جگہ پر دو پڑھے ثواب اسے چار کا ہی ملے گا اور یہاں پر یہ بھی یاد رہے کہ یہ تخفیف لازم ہے واجب ہے یہ آپشنل نہیں ہے کہ نہیں جناب کسی کو پرابلم ہے تو وہ دو پڑھ لے ورنہ جناب جو زیادہ ثواب کمانا چاہے وہ چار پڑھ لے نہیں ایسا نہیں ہے بلکہ دو پڑھنا ہی لازم ہوگی مسافر شرعی پر چار پڑھنا اس کے لیے جائز نہیں ہوگا گناہگار ہوگا جیسے کوئی مکہ مدینہ شریف گیا ہوا ہے اب وہ سوچے حرم کے اندر تو ایک نیکی کا ثواب لاکھ کے برابر ہے اب یہاں آ کر بھی بندہ دو رکعت کیا پڑھے بعض لوگوں کے ذہن میں یہ ہوتا ہے تو ایسا نہیں وہاں پر بھی آپ اگر مسافر شرعی ہیں تو پھر چار فرضوں کی جگہ پر دو پڑھیں گے ہاں
یعنی ثواب وہ آپ نے کی کہ چار فرض اور ان کو دو پڑھنا
ان کو دو پڑھنا
تو یعنی آپ کی گفتگو سے یہ کہ صرف فرائض کے اندر ہی قصر ہے
جی قصر فرائض میں ہے سنن و نوافل میں قصر نہیں ہے
ٹھیک ہے
البتہ بعض جگہوں کے اوپر سفر میں جبکہ آپ کا سفر جو ہے وہ افراتفری میں گویا کہ جاری ہے کسی جگہ پر آپ ٹھہرے ہوئے نہیں ہیں تو وہاں پر سنتیں جو ہے وہ چھوڑنے کی اجازت ہوتی ہے اور اگر آپ کسی جگہ پر ٹھہرے ہوئے ہیں اطمینان کے ساتھ تو پھر آپ جو ہے وہ اگرچہ وہاں مسافر شرعی ہوں پھر سنتیں بھی جو ہے وہ آپ پڑھیں گے تو یہ تو تھا پہلا سوال کہ قصر کس میں ہے تو اس کا مطلب یہ پتہ چلا کہ ظہر عصر اور عشاء ان تین نمازوں کے جو چار فرض ہیں وہ آپ دو دو پڑھیں گے باقی فجر ویسے ہی دو رکعتیں ہیں اور مغرب تین ہے تو وہ ہاف ہو کے ڈیڑھ نہیں ہوگی بلکہ وہ بھی پوری تین ہی پڑھی جائے گی اسی طرح عشاء کے جو وتر ہیں وہ بھی تین ہیں تو وہ بھی پورے تین ہی پڑھے جائیں گے وہ بھی کم نہیں ہوں گے अब ये जो दूसरा सवाल आपका था कि और कई लोगों के जहनों में आता है, और ना सिर्फ ये कि बैरून शहर बल्कि अंदरून शहर भी तो लोग सफ़र करते हैं, और बाज़ शहर वो बहुत बड़े हैं। हमारा बाबुल मदीना कराची ही आप ले लीजिए कि इसके एक कोने से आप दूसरे कोने की तरफ जाएं तो जनाब 30-40 किलोमीटर का जो है वो फासला जो है वो
बिल्कुल
आपका हो
बिल्कुल
जाएगा। तो क्या उसे मुसाफिर करार दिया जाएगा, या बाहर भी अगर कोई जाता है तो कब मुसाफिर होगा? तो मुसाफिर की जो तारीफ बयान की गई 57.5 मील बयान की गई, किलोमीटर में अगर आप लें तो 92 किलोमीटर या इससे ज़्यादा डिस्टेंस मुसाफत पर फासले पर जो शख्स जाने के लिए अपने शहर की हदूद से बाहर हो गया
अच्छा
तो उस पर जो है वो मुसाफिर हो गया। अब
अपने शहर की हुदूद
हदूद
से
से बाहर
बाहर
हो गया। अच्छा, हदूद से मुराद इसको और आसान अगर हम बात करें, क्योंकि बसा औकात हदूद कुछ और कह रही होती हैं और आबादी कुछ और कह रही होती है, तो मुराद तो दर हकीकत जो है वो आबादी है कि अपनी शहर की आबादी से बाहर हो गया। हो सकता है क्योंकि पुराने जो है बाद शहरों के अंदर जो है वो हदूद बंदी की हुई होती है, तो वहाँ पर बसा औकात हदूद जो है वो पहले ख़त्म हो रही होती है लेकिन शहर फैलता फैलता बाहर और निकल गया है।
जी जी जी
तो अब जो गवर्नमेंट के हदूद हैं उसको फॉलो नहीं किया जाएगा बल्कि दर हकीकत आबादी को फॉलो किया जाएगा,
ठीक है।
कि जब आबादी ख़त्म हो गई तो अब वहाँ से आप काउंटिंग शुरू करेंगे अपने सफ़र की मुसाफत की।
ठीक है,
तो अब आप काउंटिंग वहाँ से शुरू करेंगे, लेकिन इसका ये मतलब हरगिज़ नहीं है कि आप 92 किलोमीटर होने के बाद नमाज कसर शुरू करेंगे।
अच्छा,
बल्कि नमाज कसर तो आप शहर की आबादी से बाहर निकल गए, इरादा क्या है कि 92 किलोमीटर की तरफ जाना है, उससे आगे जाना है। तो इरादा जब जाने का है तो अब आप शहर की हदूद से जब बाहर निकल गए, आबादी से बाहर निकल गए, तो अगर से आप आधा किलोमीटर ही निकल चुके हों बाहर और फिर जनाब उसका वक्त आ गया, नमाज का वक्त आ गया और आपने नमाज पढ़ी, अभी आपने 92 किलोमीटर सफर किया नहीं है, आप नमाज कसर करेंगे। तो सफर करना जरूरी नहीं है, सफर के यानी उतना सफर करना जरूरी नहीं है, 92 किलोमीटर सफर करना जरूरी नहीं है, बल्कि उतने सफर के इरादे से शहर की आबादी से बाहर निकलना जरूरी है। जब आप बाहर निकल गए तो अगरचे अभी आपका सफर 92 किलोमीटर नहीं हुआ, अभी आपका 4 किलोमीटर ही हुआ, 5 किलोमीटर ही हुआ,
ठीक है,
लेकिन आप शहर की आबादी से बाहर आ गए तो आप अब नमाज कसर अदा करेंगे। तो बात यह हुई कि जो काउंटिंग हम करेंगे वो शहर की आबादी से बाहर निकलने के बाद से करेंगे। हमारे यहाँ बाबुल मदीना को अगर आप लें तो इसका जो किलोमीटर पहले तय था वो यहाँ की जो कैमसी बिल्डिंग थी कराची कंट्रोल अथॉरिटी की, वहाँ से जो है वो काउंट किया हुआ है सदर के करीब से। तो वो मेरे ख्याल से अगर आप बात करें शहर की आबादी से बाहर निकलने तक, तो 18-20 किलोमीटर तो शायद ये ऐसे ही जो है वो शहर के अंदर अंदर ही जो है वो हो जाते हैं। तो अब वहाँ आप ये नहीं, अगर आप जो उस पे वो लगे वो होते हैं रोड के ऊपर जो किलोमीटर के साइन लगे होते हैं, अगर आप उससे देखेंगे तो हो सकता है कि आप समझें कि जनाब मैं तो इतना किलोमीटर बाहर आ गया हूँ शहर से, हालांकि वो शहर के बिल्कुल सेंटर से काउंट किया जाता है।
अच्छा,
लिहाजा आप उसे नहीं देखेंगे, आप ये देखेंगे, और सिंपल सी बात है, जब आप जा रहे हैं रास्ते में आपको नजर आ रहा है कि अब इर्द गिर्द आबादी खत्म हो गई है,
हाँ ठीक है,
तो अब उसके वहां से आप जो है वो अब किलोमीटर काउंट करेंगे।
आबादी भी तो बाद औकात इसके भी थोड़ी सी कोई तफसील अगर हो जाए।
जी, आबादी देखें, एक तो ये है कि आबादी होती है कि गुंजान आबादी जिसे जो है वो कहते हैं, एक ये होता है कि आबादी से मुतालिका बाज और चीजें भी होती हैं, जैसे स्टेशन है। अब हमारे यहाँ तो इस तरफ स्टेशन नहीं है लेकिन दूसरे तरफ जो है वो स्टेशन जो है वो आ जाते हैं। तो यूं जो आबादी से मुतालिका जो चीज़ें होती हैं, जो जैसे स्टेशन आप ले लें या जनाब जो है वो रफाही जो बाज़ शहरों में कब्रिस्तान बाहर की जानिब होते हैं या इस तरह की चीज़ें होती हैं, तो ये चीज़ें भी जब ख़त्म हो जाएं तो फिर आप जो है वो सफ़र के किलोमीटर की काउंटिंग को शुरू करेंगे।
शहर की आबादियों से निकलने के बाद ये सफ़र जो है वो शुरू करेंगे। अच्छा, ये आपने कहा 92 किलोमीटर जाने का इरादा हो, लेकिन अगरचे 10 किलोमीटर 5 किलोमीटर भी आप बाहर चले गए, नीयत आपकी वो देखी जाएगी
जी।
तो अब बसों वाले क्या करें, ये जिनका सारा दिन का काम ही यही है एक शहर से दूसरे शहर की तरफ जाना है, लेकिन उनकी नीयत तो कराची से पिशावर पहुँचने की है, ठीक है, और इसी तरह लाहौर जा रहे हैं, रावलपिंडी जा रहे हैं, जो बतौर ख़ास मैं स्टाफ की बात कर रहा हूँ, तो ऐसे अफराद के एतबार से
जी ऐसे अफराद, चूंकि अब अगर जो शख्स बस में या कोई भी किसी भी इस तरह की सर्विस में जो है वो काम कर रहा है, यहाँ पर एक और चीज़ देखी जाती है कि आपका मुत्तसिलन फर्स्ट इरादा कहाँ पर जाना है। मिसाल के तौर पे आपको जाना तो 192 किलोमीटर है या 200 किलोमीटर जाना है,
ठीक है
लेकिन फर्स्ट आपका इरादा ये है कि पहले मैंने 50 किलोमीटर पे जाकर एक काम करना है, उस काम से वहाँ से फारिग होऊंगा, फिर दूसरे 50 किलोमीटर पर मैं जाऊँगा, फिर उससे फारिग होऊंगा, फिर तीसरे 50 किलोमीटर पे जाऊँगा।
हमारे
मेरा
जिम्मेदारान के तौर पे अगर ले लें दावत इस्लामी
जी
के भी, तो एक काबीना सताब या जोन जो भी हमारी, तो
जी
ये भी काफी बहुत ज्यादा सफर पर होते
जी
हैं,
ऐसा ही
लेकिन एक शहर में जाकर उनको कुछ अगर बयान करना है या मुशावरत रखनी है,
जी
फिर अगले शहर, फिर अगले शहर।
जी तो यूं तो अब अगर दरमियान जो फर्स्ट आपका है वो 92 किलोमीटर नहीं है, तो
अच्छा
अब जो है वो आप मुसाफिर नहीं हुए।
अच्छा
फिर आप सेकंड पे गए, वो भी 92 किलोमीटर नहीं था, तो अब भी मुसाफिर नहीं। तो अगर यूं ही आप 92 किलोमीटर से कम कम की मुसाफत के ऊपर पूरा मुल्क ही क्यों ना घूम लें, आप मुसाफिर नहीं करार पाएंगे।
अच्छा यानी
जी
स्टे अगर आपका इसमें स्टे है या कोई खास
या
है?
स्टे ज़रूरी नहीं कि आप बोलें कि एक रात रुकना या एक दिन रुकना, ये कि वहाँ जाने का आपका बिलकस्द इरादा है कि वहाँ जाना है किसी काम से, वहाँ पर जाना मकसूद है आपका बाकायदा। एक ये होता है कि जैसे मिसाल के तौर पे यहाँ से कोई जो है वो पेशावर जा रहा है, उसने पेशावर ही जाना है। अब बस के अमले ने तो बिलकस्द कहें कि उसने जो है वो हैदराबाद जाना है।
ठीक है
अब हैदराबाद तो चलें है मुसाफत के ऊपर ही है, मिसाल के तौर पर हम ये ले लें कि भाई मिसाल के तौर पर उसने बीच में किसी एक जगह पर बिल्कुल जाना है कि भाई वहाँ जाना है, वहाँ सवारियाँ उतारनी है, दूसरी सवारियाँ जो है वो उठानी है,
ये
वो
काम है
स्टाफ
बकायदा।
है उनका, तो ये उनका एक काम है पूरा।
ठीक है
जबकि जो मुसाफिर जाने वाला है उसको उससे गर्ज नहीं है, वो तो बोल रहा है भाई जल्दी गाड़ी चले,
जल्दी गाड़ी चल, सही बात
ठीक
है।
है, या वो बीच के अंदर किसी जगह पर अगर रुक रहा है खाने के लिए, तो वो खाना खाने के लिए वहाँ नहीं गया था,
सही
वो तो रास्ते के अंदर चूके जो है वो स्टॉप आएगा तो उसने गुजर बसर करनी है, खाना खाना है, तो वो भाई ठीक है जो है वो खाना उसने जो है वो उतर के वहां से ले लिया। और एक ये है कि आप बोलें यहाँ से जो है ना हम हैदराबाद जो है वो खाना खाने ही जो है वो जा रहे हैं, या
अच्छा
और दरमियान में आप कहें कि जनाब जो है वो बीच में जो है वो खाना खाना, यानी मिसाल के तौर पर आप यूं समझ लें कि दो रास्ते हैं एक शहर की तरफ जाने के, दोनों 92 किलोमीटर की तरफ है।
ठीक है
अब बोले यार इस रास्ते से चल लो ये करीब भी है, बोले नहीं यार यहाँ से नहीं जाना, उधर से जाना है, पहले वहाँ रास्ते में जो 50 किलोमीटर के ऊपर कैफे है ना वहाँ पर खाना खाना
वो
है,
अच्छा होटल है कोई।
ठीक है ना, असल वही खाना है पहले, फिर उसके बाद जो है वो आगे दूसरे काम पर ही आएंगे। तो अब ये जो है ना कि भाई बिलकस्त आप बोलें कि ये नहीं कि गुजरते हुए खाना खा लिया, बल्कि आप इरादा ही यही है कि नहीं जनाब उसी की कढ़ाई खानी है आपने,
अच्छा,
तो अब आप उसी जगह पर बिलकस्त जा रहे हैं, तो अब वो आपका गोया के सफर जो है वो डिसकंटिन्यू हो गया, वहां पर गोया के एक आपका मकसद पूरा हो गया। अब फिर वहां से आप चलेंगे तो फिर दूसरा सफर शुरू हुआ आपका।
अच्छा
अब दूसरे सफर का डिस्टेंस देखेंगे कि अगर अगले अगले सफर का डिस्टेंस 92 किलोमीटर है तो ठीक है, फिर आप मुसाफिर हो जाएंगे वहां
दोबारा
से
मुसाफिर की
निकलकर,
तरफ।
और
ठीक
अगर नहीं है तो नहीं होगा। जैसे अब जिम्मेदारान की हमने बात की कि वो जाते हुए तो मशवरे करते हुए गए, मुसाफिर नहीं हुए, लेकिन वापसी उनको पता है कि अब जब इस्लामाबाद से एक इस्नाब हमारा चला मशवरा करते हुए बाबुल मदीना पहुंच गया, अब कराची में उन्होंने आया, अब वापसी में मशवरे नहीं है,
सीधा घर जाना है,
वापसी सीधा घर जाना है, तो वापसी में मुसाफिर हो
गच्चे
जाएंगे।
स्टॉप करता जाए,
वो
उससे
तो
नहीं
वो
रास्ते में
हाँ,
रुकते जाएं, गाड़ियां रुकती हैं
लेकिन
तो
जो है
रुकते
अब चूंकि वापसी उनका मकसद क्या है, डायरेक्ट जो है वो अपने शहर में पहुंचना है, अब कोई बीच में मशवरा या कोई और चीज नहीं है, तो आते हुए तो वो मुसाफिर होंगे कि 92 किलोमीटर से जायद मुसाफत पर वो मुत्तसिलन जो है वो जा रहे, लेकिन जाते हुए मुसाफिर नहीं थे।
नाज़रीन। ये गुफ्तगू करने का मकसद ये है, इसको आप एक टीचिंग सेशन समझ लें, तो आपकी दिलचस्पी भी बरकरार रहे, कुछ गुफ्तगू भी हम इस तरह के साथ मसाइल के एतबार से बतौर खास कि इस तरह की भी कैफियात होती हैं, हजारों किलोमीटर सफर करने के बावजूद, जैसे बताया इन्होंने कि पूरा पाकिस्तान भी घूम लेता है, लेकिन इस तरह जाता है तो फिर भी मुसाफिर वो नहीं शुमार किया जाता। बिरसद ये मामला हुआ कफील साहब, मैंने अपने शहर से कराची आना था, ठीक है, फैसलाबाद से अमूमन ट्रेन पे बैठ के हम सफर करते हैं, तो अब ये है 50 किलोमीटर तकरीबन फैसलाबाद और मेरे शहर का। अब फैसलाबाद में रहते हैं मुफ्ती इरफान साहब, ठीक है, अब उन्होंने कहा भाई आपको आना भी है तो जल्दी आना है, मेरे घर पे आना है, वहाँ खाना खाना है, आपकी दावत है, उसके बाद आपको जाना है। सही है, अब उनके घर पहुँचे, जोहर की नमाज है, अब मुझे यहाँ कसर करनी है और या मुझे यहाँ पर जो है वो क्या करना है, पूरी पढ़नी है। अच्छा, मैंने उनसे कहा नहीं भाई मैं तो मुसाफिर हो गया शुरू, ठीक है, आपके घर के खाने का ज़िम्मन था ये सिलसिला, बिल्कुल मैं वैसे ही लेट हूँ तो मैं सीधा ट्रेन पे जाऊँगा ना, मैं तो आपके घर पे ही हूँ नहीं। वो कह नहीं, आप मुसाफिर अभी नहीं हुए, आपने मेरे घर का ही गश्त किया है और ये वो, क्योंकि आप कि ट्रेन शाम 6 बजे है, आपको किस चीज़ ने घर से 12 बजे निकाला, आपको किस चीज़ ने 11 बजे निकाला, आप मेरे घर के कस से अपने निकले हैं और फिर आपको यहाँ 2 घंटे स्टे करनी है। ऐसे लुत्फ की बात कर रहा हूँ, हमने खाना खाया और हमारा आधा पौना घंटा इसी में ही गया, फिर मैंने उनको कहा आप जमात कराएं, मैं आपके पीछे नमाज़ पढ़ता हूँ, आप मुकीम हैं यहाँ पे तो आपके पीछे जो है ना वो मैं नमाज़ पढ़ता हूँ। अच्छा, तो इस तरह अगर मुकीम नमाज पढ़ाए, यानी मुकीम से मुराद वही इलाके का ही आदमी नमाज पढ़ाए, अब ये सफ़र करने वाला ये मुसाफिर उसके पीछे जो नमाज पढ़ेगा तो 2 पे सलाम फेरेगा?
नहीं, जब अकेले नमाज आप पढ़ रहे हैं इनफरादी तौर पे या मुसाफिर इमाम के पीछे नमाज पढ़ रहे हैं तो आप उस वक्त जो है वो कसर करेंगे, लेकिन अगर मुकीम इमाम के पीछे आप नमाज अदा करेंगे तो फिर आप 2 पर सलाम नहीं फेरेंगे बल्कि मुकीम इमाम की पैरवी करते हुए 4 रकात ही पढ़ेंगे। हाँ, अलबत्ता अगर इसके बरक्स हो जाए कि इमाम मुसाफिर हो और पीछे मुक्तदी मुकीम हो तो फिर इमाम जो है जब मुसाफिर होता है तो इमाम 2 रकात के ऊपर सलाम फेर देगा और फिर वो ये ऐलान कर देगा, नमाज से पहले भी ऐलान कर सकता है और नमाज के बाद भी ऐलान कर दे सलाम फेर कर के मैं मुसाफिर हूँ, लिहाजा जो लोग मुकीम हैं वो अपनी 2 रकात नमाज अदा कर लें मज़ीद।
अच्छा,
तो मुसाफिर अगर इमाम होगा तो वो तो नमाज 2 पे सलाम फेर देगा, लेकिन अगर मुक्तदी मुसाफिर है और इमाम मुकीम है तो फिर मुक्तदी जो मुके मुसाफिर है वो मुकीम इमाम के पीछे 4 रकात ही अदा करेगा।
ठीक है, ठीक है, माशाल्लाह। नाज़रीन, काफ़ी गुफ्तगू हमारी इब्तदाई हो चुकी है इसमें, और अच्छा एक चलें आज आखिरी बात ये करके फिर हम आगे बढ़ते हैं। 92 किलोमीटर आपने जो ये कहा है, इसमें बिलखसूस हमारी वो बहनें जिनकी शादियां ऐसे शहरों में हो जाती हैं, निकाह हो जाते हैं, कि अब उनके आपस में शहरों के जो फासले हैं वो 100 किलोमीटर या 150-200 किलोमीटर यानी इससे ज़्यादा ही बन जाते हैं। अब बाद का तो ऐसा होता है कि 15 दिन बाद या महीने बाद का 2-2 महीने बाद आना होता है, तो अब ये मैं जब अपने ससुराल से मेके आए तो इसको यहाँ पर कौन सी नमाज वो अदा करें?
देखिए, इसकी चंद सूरतें जो है वो बन सकती हैं। निकाह हुआ लेकिन अभी रुख्सती नहीं हुई, औरत मेके में ही रह रही है, अपनी फैमिली के साथ जो है वो किसी ससुराल की तकरीब में शिरकत के लिए गई, तो अब तो अभी तक ससुराल में रिहाइश इख्तियार नहीं की, लिहाजा अभी तो ससुराल में वो नमाज कसर ही पड़ेगी और मेके में पूरी ही पड़ेगी क्योंकि अभी तक रिहाइश उसने मेके में ही रखी हुई है। दूसरी ये सूरत है कि औरत ना ससुराल में रहती है ना मेके में रहती है, मसलन कराची से औरत का निकाह हुआ जनाब जो है वो पंजाब के किसी शहर में, लेकिन अब उसके बाद वो चली गई जो है वो यूके अपने शौहर के साथ।
अच्छा,
तो अब ना,
यानी
हाँ, कि अब ये औरत जो है वो अपने ससुराल में रही नहीं, गई वहाँ पर चंद दिन रही और लेकिन उसका वहाँ इरादा ही नहीं था रहने का और उसने ना उसके शौहर को रखने का इरादा था उसको, था कि मैं अपनी बीवी को लेके बैरून मुल्क अपने हाँ ले जाऊँगा, तो इस सूरत के अंदर औरत जो है वो ससुराल के अंदर भी कसर जो है वो करेगी। हाँ, मेके में भी वापस आएगी तो कसर ही करेगी क्योंकि मेका बहरहाल अब वो छोड़ चुकी है, मेका उसका अब अपना घर वतन असली ना रहा। तीसरी सूरत जो आम तौर पे पाई जाती है कि औरत की रुख्सती होकर वो अपने ससुराल में जाकर रिहाइश पजीर हो गई, चाहे शोहर उसके साथ रह रहा है या ये कि शोहर बैरून मुल्क में है लेकिन औरत जो है वो अपने ससुराल के अंदर रिहाइश पजीर है, तो इस सूरत के अंदर औरत अपने ससुराल में पूरी नमाज जो है वो पढ़ेगी और जब मेके आएगी तो जब भी मेके में 15 दिन से कम रहने के इरादे से आएगी तो कसर नमाज अदा करेगी, जब 15 दिन या उससे ज़्यादा रहने की नीयत से आएगी तो फिर पूरी नमाज अदा करेगी
अपने मेके के अंदर अपने भी अपने ये हालांकि वतन असली
था मगर उसका वो वतन असली ख़त्म हो गया कि जब औरत शादी करके चली जाती है तो फिर वो वापस पलट के नहीं आती।
अच्छा।
नियत हमेशा के लिए ही जो है वो शौहर के साथ या ससुराल में रहने की होती है, तो लिहाजा अब उसका जो वतन असली था गोया कि वो बातिल हो गया, ख़त्म हो गया, अब वहाँ जब आएगी तो वहाँ पर नमाज مکمل جو ہے وہ ادا نہیں کرے گی بلکہ قصر کرے گی۔ ہاں وہی بات ہے کہ اکثر جب اس طرح کے رہنے والی اسلامی بہنیں آتی ہیں تو بسا اوقات وہ زیادہ ٹائم بھی رہتی ہیں، تو جب 15 دن سے زیادہ رہیں گی یا 15 دن رہیں گی تو پھر مکمل پڑیں گی۔
تو یہ اور یہ تو آپ نے بتایا اس عورت کے حوالے سے، تو شوہر کے حوالے سے بھی کوئی فرق ہے؟ وہ جس نے جہاں شادی کی یہ اس کا وطن کیا کہلاتا ہے، یہ کس طرح؟
دیکھیں جہاں اس نے شادی کی ہے جو شوہر کا سسرال ہے جسے آپ عورت کا میکا جو ہے وہ کہتے ہیں، تو وہاں پہ شوہر آ کر ٹھہرتا ہے لیکن وہ عارضی طور پر ہی قیام پذیر ہوتا ہے، تو وہ اس کے لیے اب بھی پہلے شہروں کی طرح ہی شہر ہے، تو لہٰذا وہاں پر وہ جو ہے وہ نماز مکمل ادا نہیں کرے گا بلکہ قصر ہی کرے گا۔ ہاں اگر بیوی کے ساتھ آ کر ٹھہرا ہوا ہے 15 دن یا اس سے زیادہ ٹھہرا ہوا ہے تو پھر وہ مکمل نماز ادا کرے گا، لیکن ویسے جو ہے وہ اپنے سسرال میں جب شوہر آئے گا تو وہ نماز جو ہے وہ قصر ہی ادا کرے گا۔
ٹھیک ہے،
اور یہ جو ہم کہہ رہے ہیں کہ شوہر آئے گا سسرال میں، اور یہ سب اسی صورت پر فرض کر کے کہہ رہے ہیں، مطلق اسے نہ رکھیے گا کہ جب کہ دونوں شہروں کے درمیان 92 کلومیٹر یا اس سے زائد
مسافت۔ جی جی انڈرسٹوڈ، سوال یہ میں نے یہیں اس لیے لیا کہ اب کراچی میں ہی رہتے ہیں، کراچی میں ہی میکا ہے، کراچی میں سسرال ہے، تو یہ آپس میں تو کچھ بھی نہیں کریں گے بھلے ان کو کتنا ہی ایک جو ہے وہ رہنے کا ارادے۔ تو تین چیزیں اہم ہوئیں کہ سفر کی وہ مدت، وہ اس کی مسافت کتنی ہے، پھر دوسری بات یہ کہ آپ نے وہاں جہاں جگہ ہیں وہاں آپ نے کتنے دن ٹھہرنا ہے۔ اور اچھا یہ سفر کی جو مسافت ہے وہ تو 100 کلومیٹر ہے، یہ ہے کہ وہاں ٹھہرنا ہی 2-4 دن ہے، 5 دن ہے، 13-14 دن ہے۔
جی
اب کیا یہ کریں گے؟
15 دن سے کم جب آپ ٹھہریں گے،
بھلے ایک دن بھی کم ہو،
جی تو آپ مسافر ہی جو ہے وہ رہیں گے۔ 15 دن یا اس سے زیادہ رہنے کی کسی جگہ پر اگر نیت ہوتی ہے تو اگرچہ وہ آپ کا اپنا شہر نہ ہو آپ وہاں پر مقیم قرار پا جاتے ہیں،
پا جاتے ہیں۔
اور مراد ہماری شہر سے شہر ہے، ملک نہیں ہے۔ بسا اوقات لوگ کہہ رہے ہوتے ہیں حج عمرہ پر جانے والے کہ جناب ہم تو 15 دن کے لیے جا رہے ہیں، 20 دن کے لیے جا رہے ہیں، تو ہم بھی کیا نماز جو ہے وہ قصر ادا کریں گے؟ تو اگرچہ وہ عرب ملک میں جا رہے ہوتے ہیں 20 دن کے، لیکن 10 دن مکے میں ہوتے ہیں، 10 دن مدینے میں ہوتے ہیں،
کتنی
الگ الگ شہروں کے اندر جو ہے وہ ان کے دن ہوتے ہیں، تو وہ دونوں جگہوں پر ہی جو ہے وہ مسافر رہیں گے۔
یعنی وہ اپنا یہ پیکج دیکھ کے نہیں کہ ہم 35 دن کے لیے جا رہے ہیں، ہم 25 دن کے لیے جا رہے ہیں، ہم 20 دن کے لیے جا رہے ہیں۔ اور واقعی ایسے کئی ہیں کہ جو چلے دنیاوی سفر ہیں اس میں مسائل سیکھنے چاہیے، لیکن جہاں آپ حج اور عمرہ کرنے جاتے ہیں یا کسی بھی نیک عزم کے ساتھ کہیں آپ جا رہے ہیں، نیکیاں کرنے جا رہے ہیں مختصر یہ کہ، لیکن اگر یہی مسائل معلوم نہ ہو تو کئی اعتبار سے گناہگار بھی ہو جائیں،
گناہگار ہوں گے، نمازیں آپ کی جو ہے وہ ضائع ہو جائیں گی۔ کہ آپ پر 2 پڑھنا لازم ہے، آپ 4 پڑھ رہے ہوں گے تو اب ان نمازوں کو دہرانا لازم ہوگا۔
اچھا چلیں، یہ مسئلہ بھی تھوڑا آپ نے بتا ہی دیا، تو اس کو تھوڑا بتائیں کہ یعنی کیا، یعنی اگر
جی کسی نے اگر جو ہے وہ جس پر قصر لازم ہے، 2 رکعت پڑھنا لازم ہے، اس نے 4 رکعت پڑھی، تو اگر تو اس نے بھول کر پڑھی اور اسے یاد آ گیا اور دوسری پر اس نے قعدہ کیا تھا اور آخر میں سجدہ صحف کر لیا تو نماز ہو جائے گی، ایک صورت۔ دوسری صورت یہ ہے کہ اسے یاد نہیں آیا، یا یہ کہ اسے مسئلہ ہی نہیں پتا تھا کہ مجھے یہاں پر 4 پڑھنی ہے، 2 پڑھنی ہے، اس لیے وہ 4 پڑھتا رہا۔
یہ زیادہ ہوگا، یہ زیادہ ہی ہوگا نا۔
دونوں صورتوں کے اندر بعد میں بہرحال ان نمازوں کو وہ نمازیں واجب الاعادہ ہوں گی جبکہ ان نمازوں میں دوسری پر بیٹھا ہو
قاعدہ کیا ہو۔
جی اگر کوئی ایسی نماز تھی کہ جو اس نے دوسری پر بیٹھا ہی نہیں، تو چونکہ یہاں پر دوسری پر بیٹھنا یہ اس کا قاعدہ اخیرہ ہے جو کہ فرض ہے، تو اگر اس نے کوئی ایسی 4 رکعت نماز پڑھ لی اور اس کے ذہن میں یہ تھا کہ مجھ پر تو 4 ہی ہے، یا مسئلہ ہی نہیں پتا تھا، 4 پڑھتا رہا اور اس میں دوسری پر بیٹھا نہیں تھا، تو وہ نماز تو دوبارہ پڑھنا فرض ہوگا، نئی نیت سے قضا کے طور پر جو ہے وہ اسے پڑھنی ہو۔ اور جس میں دوسری پر بیٹھا ہے اور مسئلہ نہیں پتا تھا، یا جو ہے وہ بعد بھول کر پڑھی اور سجدہ صحف نہیں کیا تھا، تو واجب الاعادہ کی نیت سے ان نمازوں کو بھی دوبارہ پڑھنا ہوگا۔
ٹھیک ہے ٹھیک ہے، اچھا چلیں بات چلی اس میں کچھ اور۔ ابھی لاک ڈاؤن بھی ہے، چلیں اس طرح کا تو نہیں ہے لیکن بیچ میں لاک ڈاؤن جو بہت سخت ہو گیا تھا، اور ابھی بھی اس طرح کی کیفیات ہیں
بعض ممالک
میں ابھی بھی ہیں کہ ایک دوسری جگہ سے نہیں جا سکتے۔ اب ان کے ارادے ہی نہیں تھے وہاں اتنے رہنے کی، 5 دن کے لیے تھے، اوپر سے لاک ڈاؤن شروع ہو گیا۔ اب لاک ڈاؤن اتنا طویل 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 ہوتا گیا، اب وہ اپنے ابھی بھی ان کی نیت یہ ہے کہ ابھی کھل جائے ہم ابھی گئے، लेकिन हो उनको 2 महीने गए,
जी
3 महीने गए वहां रुके हुए, लेकिन इसी इंतजार में है, तो ये भी इकामत यानी 15 दिन से ज्यादा में शुमार होंगे?
जी नहीं, इसमें भी जो सूरत पाई जाती है जैसे कि लॉकडाउन की है, या बैरून मुल्क में जो हमारे इस्लामी भाई रहते हैं, लोग रहते हैं, उनके साथ कभी ऐसा होता है कि वीज़े की प्रॉब्लम हो जाती है, या जैसे अभी आने वाले हैं कि जनाब वो किसी छोटे शहर से, वहाँ से उन्होंने सफ़र किया बड़े शहर की तरफ, अब वो बड़े शहर की तरफ आ गए और उनका ये था कि यार वीज़े के लिए रिक्वेस्ट दी हुई है या टिकट का इन वेट कर रहा हूँ, आज टिकट मिल जाएगा मैं आज चले जाऊँगा। तो ऐसे अफराद इस इंतज़ार में, अगरचे उन्हें महीनों क्या साल गुजर जाए, वो मुसाफिर ही वहाँ पर जो है वो शुमार होंगे, वो मुकीम शुमार नहीं होंगे, क्योंकि 15 दिन की उनकी नियत नहीं है। नियत उनकी यही है कि मेरा आज काम हो जाए, मैं आज यहाँ से चले जाऊँ। अच्छा, इसी तरह बिजनेसमैन होते हैं, उनके साथ भी ऐसा होता है कि वो
ठीक
किसी
है।
जगह पर टूर पे गए, किसी काम से गए, काम पता है उन्हें 4 दिन का है, लेकिन बसा औकात जो है वो काम होने में उनको जो है वो महीनों लग जाते हैं,
ठीक है।
और वो इसी इंतजार में होते हैं कि यार आज काम हो रहा है कल हो रहा है, आज हो रहा है कल हो रहा है, आज कल कर कर करते करते पूरा महीना गुजर जाता है, और उनका ये इरादा होता है कि भाई काम होगा मैं निकलूंगा यहाँ से, और मुझे पता है ये काम बस एक आध दिन का ही है, लेकिन वो एक आध दिन जो आने वाला है वो आते आते जो है बहुत टाइम जो है वो लगा देता है।
सही।
तो बहरहाल ऐसे अफराद भी मुसाफिर ही रहेंगे जिसका पुख्ता इरादा होगा ना कि मुझे 15 दिन यहाँ रहना है, तो वो वहां पर जाकर मुकीम हो जाएगा, और जिसका इस तरह इरादा नहीं है वो बहरहाल मुसाफिर ही रहेगा।
नाजरीन कही आपने मसाइल, ये बिल्कुल तकरीबन हमें 30 मिनट हो चुके हैं ये सेशन में ये उस तरह गुफ्तगू करते हुए। उम्मीद है आपको ये पसंद आया होगा, और इस तरह कई चीज़ें हमारे भाइयों को बहनों को ये सीखने को मिली होंगी। आपकी कॉल्स आपके सवालत वो हमारे लिए बहुत अहमियत रखते हैं, उनको भी ज़रूर शामिल हम करेंगे, बल्कि बढ़ते हैं अब आपकी सवालत की ही तरफ। जी क्या पूछना चाहते हैं नाजरीन हमसे?
मेरा मुफ्ती साहब सवाल ये कि असर की 4 सुन्नत हम पढ़ते हैं तो तकबीर होती है, हम दुरूद इब्राहिम पढ़ रहे होते हैं या आखिरी दुआ में होते हैं तकबीर हो जाते हैं फिर जमात में शामिल होते हैं, इस तरह करना सही है? और एक इस्लाम भाई वो कहते कि आप तकबीर दुआ सना में आप शामिल हो जाया करें फिर सवाब मिलेगा, ऐसे नहीं सवाब मिलता है?
आप जो है वो नमाज पढ़ रहे हैं और उसमें आप आखिर कादे के अंदर हैं, दुआ इब्राहिम दुरूद इब्राहिमी जो है वो पढ़ रहे हैं, इमाम ने तकबीर उला कह दी, तो दोनों ही सूरतें हैं, इख्तियार कर सकते हैं आप। दुरूद इब्राहिमी पढ़कर भी आप जो है वो नमाज की तरफ जो है वो बढ़ सकते हैं, और जो है वो दुरूद इब्राहिमी छोड़कर भी आप जा सकते हैं कि दुरूद इब्राहिमी सुन्नत है। अलबत्ता अगर आपको रकात फौत होने का खौफ है तो फिर ठीक है, फिर जो है वो आप दुरूद इब्राहिमी छोड़ के सलाम फेर कर आप जो है वो जमात में शामिल हो जाए।
ठीक है, यानी ये कुछ इस हवाले से
जी
तब वुजू के हवाले से भी है कुछ इस तरह की
जी वुजू के
तकलीफ?
अंदर भी है कि अगर आपको रकात फौत होने का खौफ है तो वुजू में जो सुन्नतें हैं कि आपको 3-3 मरतबा जो है वो हर उज्व जो है वो धोना होता है, तो उसमें भी आप तखफीफ करके 1 मरतबा धो लें, मगर 1 मरतबा पूरा धोना ज़रूरी है। बाज़ लोग इस तरह 3 बार धोते हैं कि पहले दफ़ा में कुछ हिस्सा धुल गया हाथ का, दूसरी दफ़ा में कुछ हिस्सा और तीसरी दफ़ा में पूरा।
अच्छा, ये
या
3 दफ़ा धोना है तो 3 दफ़ा पूरा कामिल है?
जी 3 दफ़ा पूरा कामिल है। तो बहरहाल कोशिश ये करें कि अगर आप एक तरफ पर आ रहे हैं, क्योंकि आदत बनी होती है लोगों की 3 दफ़ा की, तो बसा औकात उनका वो काम पूरा ही 3 दफ़ा में हो रहा होता है, तो जब आप उन्हें 1 दफ़ा की तरफ कहते हैं तो वो फिर शायद उसके अंदर जो है वो उस 1 दफ़ा में कमी आ जाती है, जैसे बाज़ जैसे उसके अंदर भी लिखा है ना तख़फीफ़े कज़ा नमाजों की वाले मसले में, तो ये सुबहान रब्बी अल अज़ीम आपने इस तरह कहना है कि रुकू में जाकर कहें और उठने से पहले तक वो कंप्लीट हो जाए आपका
1 दफ़ा यानी
एक दफ़ा। तो अब वो आदत होती है जल्दी उठने की इनफरादी तौर पे जो नमाज जो है वो पढ़ रहे होते हैं, तो अब ये ना हो कि जनाब आधा सुबहान रब्बी अल अज़ीम तो जो है वो रुकू में हुआ और आधा जो है वो आपका खड़ा होकर ही हुआ, और तादील अरकान की मिकदार जो है वो आपका क्याम वहां पर ठहरना ही ना पाया गया आपका, तो वो वाजिब था। तो इसी तरीके से जो है वो कहा जाता है कि जब आप अल्लाहु अकबर कह के नमाज में शामिल हो रहे हैं, इमाम रुकू में है, तो आप अल्लाहु अकबर पूरा कहें आप खड़े होकर तकबीर तहरीमा, फिर जो है वो आप रुकू में जाए,
रुकू में,
वरना यही कि आपने जो है वो तकबीर तहरीमा इस तरह कहा कि तकबीर तहरीमा का बाज़ हिस्सा रुकू की हालत में हुआ, तो जो क़याम जो फ़र्ज था तकबीर तहरीमा जो क़याम की हालत में फ़र्ज थी वो आपका मफकूद हो गया। तो ये बहुत अहम है कि जब हम किसी भी चीज़ के आदी बन जाते हैं एक से ज़ायद दफ़ा में, तो जब वो चीज़ को 1 दफ़ा پڑھ لے کر آتے ہیں تو بسا اوقات پھر اس تین کے حساب سے ہم جو ہے وہ اس میں کچھ کمی بیشی جو ہے وہ کر بیٹھتے ہیں. تو لہذا جب بھی کسی ایک کی طرف آئیں تو پھر اس ایک کو اس کے پورے تقاضوں کے مطابق کریں.
ایک کو پورے تقاضوں کے مطابق, ماشاءاللہ.
جی سوال سر,
صاحب کی بارگاہ میں عرض ہے کہ یہ ارشاد فرمائے کہ کسی مسجد میں اگر پتا ہے کہ جب مؤذن صاحب نماز پڑھاتے ہیں تو یہ پانچے فولڈ کرتے ہیں, اور کنفرم پتا ہے, دیکھا بھی ہے کنفرم, اس کو سمجھایا بھی نہیں سمجھ رہے, فولڈ کرتے ہیں, تو اب اس مسجد نماز جماعت ہمارے لیے واجب رہے گی؟ اگر نہیں پڑھیں گے تو گناہگار تو نہیں ہوں گے, اور اگر پڑھنا چاہیں تو کیا دوسری تیسری صف میں کھڑے ہوں جو نظر نہ پڑے ان کے پانچوں پہ تو کیا نماز ہو جائے گی؟ تو یہ کرنا چاہیے جب کوئی کنفرم پتا ہے کہ وہ فولڈ کرتے ہی کرتے ہیں, اس کی رہنمائی فرما دیجیے.
کپڑے فولڈ کر کے نماز پڑھنا مکروہ تحریمی ہے, پائچے فولڈ کریں, نیچے سے آپ جو ہے وہ پینٹ فولڈ کریں یا اوپر سے جو ہے وہ نیفے سے اڑس لیں, گھرس لیں, دونوں ہی صورتوں میں نماز مکروہ تحریمی ہے, ناجائز اور گناہ ہے. اگر کسی امام نے یہ کیفیت اختیار کی تو اس کے پیچھے نماز پڑھنا جائز نہیں ہے. اب جب کہ آپ کہہ رہے ہیں کہ آپ مؤذن صاحب کو عرض کر چکے ہیں تو اور مسئلہ حل نہیں ہو رہا, تو پھر آپ مؤذن صاحب کے پیچھے نماز نہیں پڑھ سکتے, آپ کسی اور مسجد کے اندر قریبی مسجد میں نماز ادا کر لیجئے. اور یہ بھی ممکن ہے کہ اگر اصلاح امام صاحب کے ذریعے سے ممکن ہے تو انہیں ریکویسٹ کر دیجئے کہ آپ کی غیر موجودگی میں جب جو ہے مؤذن صاحب نماز پڑھاتے ہیں تو یہ مسئلہ ہو جاتا ہے, اور اس وجہ سے ہماری نمازوں میں جو ہے وہ خلل واقع ہوتا ہے, تو لہٰذا اس پر کچھ جو ہے وہ مؤذن صاحب کو جو ہے وہ سمجھا دیجئے. تو یوں بھی ممکن ہے, لیکن بہرحال اگر مسئلہ حل نہیں ہوتا تو یہ سمجھ لینا کہ ہماری نگاہوں سے اوجھل ہو جائے وہ چیز تو جناب ہمارے لیے اجازت ہو جائے گی, ایسا نہیں ہے. بہرحال آپ کو ان کے پیچھے نماز پڑھنے کی پھر اجازت نہیں ہوگی, چاہے آپ آخری صف میں ہوں یا کسی بھی صف میں ہوں.
ٹھیک ہے ٹھیک ہے, ماشاءاللہ. کچھ سوالات میسج کے بھی جو ہے وہ لے لیتے ہیں. مغرب کی قصر کیسے کریں؟ لو بھائی, مغرب کی قصر کیسے کرنی, پہلا میسج یہ آیا, آپ بتائیں.
جی, ہم نے جیسے پہلے ہی بتایا کہ مغرب کی نماز کی قصر نہیں ہوتی, قصر فقط ظہر, عصر اور عشاء کے چار فرضوں میں ہوتی ہے کہ وہ دو پڑھے جاتے ہیں,
وہ بھی صرف فرائض میں, سنتیں وغیرہ وہ پورے اپنے اسی طریقے سے. یہ بڑا سوال ایک دو نے کر دیا, بھائی فرضوں میں تو آپ کہہ رہے ہیں لیکن سنت اس درجے میں تو نہیں ہے, تو سنتیں آپ پوری پڑھا رہے ہیں, فرض آپ آدھے پڑھا رہے ہیں.
دیکھیے, سنتوں کا جیسے حکم بیان کیا کہ سنتیں جو ہے وہ ان کی وہ تاکید باقی نہیں رہتی, سنتیں پوری بھی چھوڑنے کی سفر شرعی میں اجازت ہوتی ہے
بعض صورتوں میں.
جی, بالخصوص جیسا کہ ہم بیان کرتے ہیں کہ جو سفر چل رہا ہے, افراتفری جسے ہم کہتے ہیں, جب ٹرین میں آپ یہاں سے جا رہے ہیں, اب ٹرین کے اندر آپ ٹھہرے ہوئے نہیں ہیں کسی جگہ پہ, ایک سفر ہی جو ہے وہ آپ کا چل رہا ہے, تو اب آپ سنتیں پوری بھی چھوڑ سکتے ہیں. تو اب اس اعتبار سے تقابل کریں تو دیکھیں فرض چھوڑنے کی اجازت نہیں دی جا رہی, اس کو کم کی طرف لایا جا رہا ہے, جبکہ سنتوں کو مکمل چھوڑنے کی
ترک کرنے کی بھی اجازت ہے,
تو گویا فرض کا درجہ بڑھا ہے نا, جبھی تو چار سے دو پر آ رہی ہے, اور سنت بالکل جو ہے وہ مائنس بھی ہو سکتی ہے. تو البتہ جب آپ شہر میں چلے جاتے ہیں تو وہاں پر جو ہے وہ سنتیں پڑھنے کا حکم ہے, اگرچہ وہ تاکید باقی نہیں رہتی سفر کے اندر سنتوں کی جو کہ عام حالات میں ہوتی ہے, لیکن پڑھنی چاہیے. بہتر یہی ہے کہ اس کے اندر شریعت مطہرہ نے ہم پر لازم نہیں کیا کہ اسے آدھا کرو یا اسے چھوڑ دو, تو لہٰذا اسے پڑھنے کی عادت بنانی چاہیے. اور بعض لوگ جو بہت زیادہ سفر میں اختیار کرنے والے ہوتے ہیں, انہیں تو ویسے ہی عادت بنانی چاہیے سنتیں جو ہے وہ پوری ہی پڑھنے کی, کیونکہ کہیں ایسا نہ ہو کہ وہ سفر کی ویسے چھوڑنے کی عادت بنائیں اور پھر حضر کے اندر عام حالات کے اندر بھی جو ہے وہ اس چیز میں جو ہے وہ سستی اختیار کر جائیں اور وہ پڑھیں ہی نہیں. تو لہٰذا کوشش یہی کرنی چاہیے کہ سنتیں جو ہے وہ جتنا ممکن ہو مکمل,
سنتیں موقع امن کی حالت میں جو عام کیفیت ہے وہ, بھلے آپ کے ساتھ تراوی کا معاملہ ہے کچھ بھی ہیں, تو آپ بعض پوچھتے ہیں اس طرح کے, تو جی ہاں سنتیں موقع تو موقع ہی رہیں گی, وہ آپ کی وہ کیفیات ہے تو آپ سنتیں موقع اپنی پوری پوری ادا کریں, لیکن وہ خاص صورتیں بتا دی گئی ہیں کہ جن میں ان کے اندر ترک کی بھی اجازت موجود ہے سفر کی صورت میں, اور وہاں ایسی کیفیات ہیں کہ آپ نہیں ادا کر پائیں گے, اور آپ کی ٹرین یا گاڑی ہے یا کوئی بھی معاملہ ہے وہ روانہ آگے ہو جائے, تو پھر آپ جلد سے جلد اپنے فرائض کم از کم وہ ادا کریں. اگر یہ کہہ رہے ہیں کہ میاں بیوی آپس میں تو ساتھ رہتے ہی رہتے ہیں, اب یہ دونوں ہی میکے, یعنی وہ اپنے میکے جا رہی وہ سسرال جا رہے ہیں, اور وہاں بھی 15 دن کا زیادہ ارادہ ہے چھٹیاں اس طریقے سے کرنے کا, تو اب یہ کیا کریں دونوں میاں بیوی؟
تو جب کسی بھی جگہ پہ آپ 15 دن یا اس سے زیادہ کے لیے جائیں گے تو چونکہ میکے جا رہی ہیں، عورت کے لیے بھی میکہ اس کا وطن اصلی نہیں رہا، شوہر بھی سسرال جا رہا ہے وہ بھی اس کا وطن اصلی نہیں، لہٰذا جب دونوں ہی وہاں جا رہے ہیں تو 15 دن سے کم جاتے تو دونوں قصر کرتے، مگر جب دونوں ہی 15 دن سے زیادہ جا رہے ہیں تو پھر مکمل نماز ہی ادا کریں گے۔
آپ نے جو ایک مسئلہ بیان کیا کہ بیوی نہ سسرال رہ رہی ہے کیونکہ شادی ہو کر وہاں پہنچی، ٹھیک ہے، حیدرآباد سے کراچی آئے، کراچی سے یو کے چلے گئے یا دبئی رہنے سے شروع ہو گئے، اب یہ کراچی شوہر کا یہ شہر ہے اور اب یہ دبئی سے واپسی پلٹ کے کراچی آ رہے ہیں
جی،
اور یا اب ان کو رہنا ہے اور وہ رہنا بھی 15 دن والا نہیں ہے، تو یہ ہماری بہن ایک پوچھ رہی کہ اب ہم کیا کریں اس میں؟
جی اس میں ایسے ہی ہے کہ جبکہ یو کے میں ان کی رہائش ہے، اب یو کے میں رہائش دونوں طرح کی ہو سکتی ہے، کہ یو کے میں وہ وطن اصلی کے طور پر رہ رہے ہیں کہ یو کے کو ہی انہوں نے اپنا جو ہے مکمل ہمیشہ کے لیے جائے اقامت جو ہے وہ قرار دے دیا، اور یہ بھی ہو سکتا ہے فقط جاب کی غرض سے،
جاب کی غرض سے جیسے عام طور،
دونوں ہی صورتوں میں بہرحال اس سے ان کے یہاں کے معاملات پہ فرق نہیں پڑے گا کہ فی الحال شوہر کے لیے تو اس، اگر دیکھیں جاب کے لیے شوہر وہاں پر گیا ہوا ہے تو شوہر کا جو آبائی شہر ہے وہ شوہر کے لیے تو وطن اصلی،
وطن اصلی ٹھیک ہے،
شوہر آئے گا تو وہ تو نماز پوری پڑے گا، لیکن
اچھا
عورت نے اس جگہ کو ابھی وطن اصلی بنایا نہیں ہے،
یہ اس شہر کو،
شہر کو سسرال والے شہر کو وطن اصلی بنایا ہی نہیں ہے اس نے، تو اب جب وطن اصلی نہیں بنایا تو پھر بہرحال جو ہے وہ عورت جو ہے وہ وہاں پر بھی قصر ادا کرے گی، لیکن اس کی ایک اور صورت بھی ہو سکتی ہے، اگر آپ دیکھیں کہ ایک عورت ہے جو اپنے کراچی جو ہے وہ سسرال میں آ گئی، یہیں پہ ارادہ تھا، اس وقت شوہر کی باہر جاب بھی نہیں تھی، یہی تھا کہ بھائی یہیں پہ ہی رہنا ہے شوہر کے ساتھ، ہمیشہ زندگی یہیں گزارنی،
تو یہ تو ویسے ہی بیوی کا یہی ہوتا نا، میں نے اسی کے ساتھ ہی رہنا ہے اب،
نہیں مگر اس وقت یہ تھا کہ بھائی شوہر بھی کراچی میں ہی تھا نا، یو کے کی جاب کا کوئی تصور ہی نہیں تھا،
ٹھیک ہے،
تو اب آ گئی تو اب وطن اصلی بنا لیا اس نے، اب 3 سال کے بعد